नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
अनि म चित्रकला चौहान।
कृषि पत्रिकाको सुरुमा नयाँ पत्रिका दैनिकमा प्रकाशित बाँदर आतंकले खेतीयोग्य जमिन बाँझिँदै थात थलो छाड्दै किसान शीर्षकको समाचार। उदयपुरका ग्रामीण तथा पहाडी क्षेत्रमा पछिल्ला वर्षहरूमा बाँदर र बँदेलको आतंकले खेतीपाती संकटमा पर्दै गएको छ। बाली जोगाउन नसकेपछि किसानहरू खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएका छन्। कतिपयले पुस्तौंदेखिको थात थलो नै त्याग्न थालेका छन्। जंगल नजिकका बस्तीमा बढ्दो वन्यजन्तु आतंकका कारण खेतीमा निर्भर परिवार विस्थापनको संघारमा पुगेका हुन्। विशेष गरी जिल्लाका महाभारत र चुरे क्षेत्रका गाउँमा बाँदरको समस्या भयावह बन्दै गएको स्थानीय बताउँछन्। किसानले वर्षौंदेखि लगाउँदै आएको मकै, कोदो, धान, भटमास, तरकारी तथा फलफूल बाली बाँदर र बँदेलले नष्ट गर्न थालेपछि खेतीबाली बाँझिँदै गएका छन्। कटारी नगरपालिका 11 मसारका 5 घर परिवारले बाँदरकै पीडाका कारण करिब 6 वर्ष अघि गाउँ छाड्नु परेको स्थानीय बताउँछन्। सोही क्षेत्रका स्थानीय ठूलो कान्छा परिवारले खेती गरेर जीवन धान्न असम्भव जस्तै भएपछि बसाई सर्नुको विकल्प बाँकी नरहेको गुनासो गर्नुभयो। बारीमा लगाइएको मकै, कोदो र अन्य बाली सखा पार्न थालेपछि गाउँ छाड्न बाध्य हुनु परेको छ, परिवारले भन्नुभयो। उदयपुर गाउँपालिका 1 का किसान राजन खत्री पनि बाँदर आतंककै कारण खेती छाड्ने अवस्थामा पुगेको दुखेसो गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, मकै, कोदो, भटमास वा अन्य दलहन जे लगाए पनि बाँदरबाट जोगाउन सकिँदैन। पहिले वार्षिक 7-8 मुरी उत्पादन हुने बारी अहिले बाँझै छ। खत्रीका अनुसार महिनौको मेहनत बाँदरको एक हुल्ले केही घण्टामै नष्ट गरिदिन्छ। खेती नै हाम्रो जीवन थियो, तर दिनरात दुःख गरेर उब्जाएको बाली बाँदरले छेडभरमै सखा पारिदिन्छ। 24 घण्टा खेत कुरेर बस्न सम्भव हुँदैन। अब गाउँ छाड्नुको विकल्प छैन, उहाँले भन्नुभयो। स्थानीयले सुरुवाती दिनमा सामूहिक रूपमा बाँदर लखेट्ने अभियान चलाए पनि अहिले त्यो प्रयास प्रभावकारी हुन छाडेको बताउनुहुन्छ ठूलो कान्छा परियार। परियार भन्नुहुन्छ, पहिले ठूलो स्वर गरेर कराउँदा बाँदर भाग्थ्यो, अहिले त त्यो पनि टेर्दैन। बाँदरको डरले कतिपय किसान खाद्यान्न खेती छाडेर अदुवा, खुर्सानी र फलफूल खेतीतर्फ लागेका छन्। तर ती बाली समेत सुरक्षित नरहेको किसानहरूको गुनासो छ। फलफूलका बगैँचा नष्ट हुने, पाक्न लागेको उत्पादन सखाफ हुने समस्या बढ्दै गएका छन्। स्थानीय होम बहादुर बस्नेतका अनुसार बाँदरको समस्या केवल खेती नोक्सानीमा सीमित छैन, यसले गाउँ नै रित्तिँदै गएको छ। गाउँघर घुम्दा किन जग्गा बाँझो भयो भनेर सोध्यो भने एउटै उत्तर पाइन्छ, बाँदर र बँदेल। कतिपय बस्तीमा मान्छे भेटिनै छाडेका छन्, घरहरू खण्डहर बन्न थालेका छन्, उहाँले भन्नुभयो। कतिपय गाउँमा बाँदरले घरभित्रै पसेर अन्न नष्ट गर्ने र घरमा बसोबास गरिरहेका मानिसलाई समेत त्रसित बनाउने गरेको स्थानीयको भनाइ छ। घरमै एकजना दिनभर बाँदर धपाउन बस्नुपर्ने अवस्था छ, बस्नेतले भन्नुभयो। जिल्लाका 8 स्थानीय तहमा बाँदर आतंक बढ्दो छ। स्थानीयका अनुसार जंगल विनाश कारण बाँदर शत्रु बन्दै गएको छ। जंगल मासियो, बाघ जस्ता जंगली जनावर हराए, बाघले मात्र बाँदर आहारा बनाउँथ्यो, अब बाघ नै नभएपछि बाँदरको संख्या बढ्ने नै भयो। त्यस मारमा किसान परेका छन्, बस्नेतले भन्नुभयो। जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरी बहादुर विश्वकर्माले बाँदर समस्या राष्ट्रिय चुनौती बन्दै गएको भन्दै दीर्घकालीन समाधानका लागि संघीय सरकारले विशेष नीति ल्याउनु पर्ने आवश्यकता औल्याउनु भयो।
त्यसै गरी माछाको उत्पादन बढाउन नस्ल सुधारमा सहयोग शीर्षकको अर्को समाचार रहेको छ नागरिक दैनिकमा। माडे नगरपालिका 7 स्थित नेपाल नगरका बाबुराम कुशहवाले माछा पाल्न थालेको 9 वर्ष पुग्यो। यो अवधिमा माछाका भुरा लिन कुशहवा, भैरवा, नेपालगंज लगायतका जिल्ला जानु पर्दथ्यो। आज भोलि भने उनले उत्पादन गरेका भुरा झापासम्म पुग्ने गरेका छन्। माछाका भुरा लिन विभिन्न ठाउँमा जानु पर्दथ्यो, नजिक नपाएर निकै कठिन हुन्थ्यो। यहाँ उत्पादन गर्न सके हामी किसानलाई पनि राम्रो हुन्थ्यो भनेर लागियो। उनले भने, अहिले किसानलाई माछाका भुरा पुर्याउन कठिन भइरहेको छ। उनका अहिले 9 ठूला पोखरीमा माछाका भुरा रहेका छन्। बानिय एकीकृत कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय सुरु गरेका उनले माग अनुसार भुरा उत्पादन गर्न सकेका थिएनन्। अहिले संघीय सरकार अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ चितवनले 100% अनुदानमा नस्ल सुधारका लागि भुरा दिएपछि भने उत्पादन पुर्याउन सकिने आशामा उनी छन्। नस्ल सुधारका लागि हामीले उन्नत जातका भुराको माग धेरै पहिलेदेखि बिन्ती गरेका थियौं। उनले भने, यसपालि पूर्ण अनुदानमा माछाका बुरा पाएका छौं। यसबाट उत्पादन र वृद्धि विकास राम्रो होला भन्ने आशा गरेका छौं। पाँच वर्षसम्म कामदारका रूपमा काम गरेका कुशवाहले अहिले आफ्नै फर्म सञ्चालन गरेका हुन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनले चालु आर्थिक वर्षमा माछाको नस्ल सुधार कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेको थियो। किसानलाई मत्स्य शुद्ध नस्ल संरक्षण तथा प्रबन्धन शोध केन्द्र भैरहबाट आफै लिएर किसानलाई बुरा उपलब्ध गराएको जानकारी कार्यालयका कृषि अधिकृत काशीराम पाण्डेले दिनुभयो। पाण्डेका अनुसार माछाको नस्ल सुधारका लागि उनले यस वर्ष ट्याग लगाएर चार जातका 300 माछाका बुरा प्रदान गरिएको छ। कमन कार्प 90, ग्रास कार्प 60, ब्रिगेड कार्प 75 र सिल्भर जातका 76 माछाका बुरा प्रदान गरिएको छ। ट्याग लगाएर ल्याएका भुरामा जातीय शुद्धता भएकोले उत्पादन बढ्ने पाण्डेले बताउनुभयो। जातीय शुद्धता भएका भुराको उत्पादन र उत्पादकत्व बढ्छ। उहाँले भन्नुभयो, यहाँबाट चितवन लगायत छिमेकी जिल्लामा पनि पुग्ने गरी उत्पादन हुने अपेक्षा हामीले गरेका छौँ। अहिले प्रदान गरिएका भुराबाट 2 वर्षपछि गुणस्तरीय भुरा उत्पादन हुने जानकारी जोनका मत्स्य प्राविधिक जीवन पुनले भन्नुभयो। हामीले ट्याग लगाएर साना भुरा ल्याएका छौँ। उहाँले भने, 1 वर्षपछि उत्पादन दिन थाल्ने भए पनि 2 वर्षपछि उत्पादन राम्रो मानिन्छ। चितवनको माडीमा आर्थिक वर्ष 2081-82 माछा जोनका कार्यक्रम सञ्चालित छन्। यहाँ अहिलेसम्म 525 हेक्टर क्षेत्रफलमा माछा पालन हुँदै आएको छ। माछाका भुरा उत्पादन भने न्यून रहेको जानकारी पुनले दिनुभयो। माछा जोन क्षेत्रमा मात्रै वार्षिक 15,000 18,000 माछा उत्पादन हुने गरेको बताउनुभयो।
गोरखापत्र दैनिकमा विश्वकै अग्लो ठाउँमा धान रोपाई सम्बन्धी समाचार प्रकाशित छ। विश्वको अग्लो ठाउँमा धान फल्ने पाताराशी गाउँपालिका 3 छुमजिउलोमा धान रोपिएको छ। 2,850 मिटर अग्लो स्थानमा रहेको सो स्थानमा कालीमार्सी धान रोपिएको हो। पाताराशी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा आइतबार धान रोपाई गरिएको हो। विश्वको अग्लो स्थानमा धान फल्ने क्षेत्रका रूपमा परिचित छुमजिउलोमा स्थानीय सरकारको अगुवाईमा धान रोपिएको गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो। यसै गरी जुम्लामा मार्सी धानको रोपाई सुरु भएको छ। जुम्लाका किसानलाई यति बेला मार्सी धान रोपाईको चटारो छ। पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाई प्रति आकर्षित भएका हुन्। जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि पछिल्ला वर्षमा यो धान रोप्न सुरु गरिएको स्थानीय लोकेन्द्र राजगिरीले बताउनुभयो। जिल्लाका 7 गाउँपालिका र 1 नगरपालिकाको चन्दननाथ, तातोपानी, देपाल गाउँ, सिंजा, गर्ज्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पाताराशी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र रातीमार्सीको रोपाई धमाधम भइरहेको छ। जिल्लामा 2,800 हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख राम भक्त अधिकारीको भनाइ छ। कृषि विज्ञका अनुसार चिसो हावा पानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन्। त्यसैले जुम्ला लगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात पनि स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ। मार्सी धानको चामल खैरो रङको हुन्छ। खैरो देखिने भएकाले कसै कसैले यसलाई रातो चामल पनि भन्ने गर्छन्। जानकारहरूका अनुसार राणाकालमा हरेक दिन 1 माना मार्सी धानको चामल जुम्लाबाट काठमाडौँ मगाउने गरिन्थ्यो। हुलाकीले जुम्लादेखि मार्सी धान बोकेर काठमाडौँको दरबारसम्म पुर्याउने गरेको यहाँका पाका नागरिकले बताउँछन्। जुम्लाको कालीमार्सी स्वादिलो र पोसिलो हुने भएकाले दरबारबाटै मगाउने गरिन्थ्यो। त्यसमाथि जुम्लाबाट चामलसँगै त्यस आसपासका हालखबर पनि दरबारसम्म पुग्थ्यो। कालीमार्सी धान संरक्षण तथा प्रवर्धनकर्ता कलिमान महताराका अनुसार 2021 सालदेखि सो स्थानमा धान रोपिएको हो। चन्दननाथ मन्दिरको सेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाई सुरु भएको हो। धान बालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिंचाइ सुविधा नभएको र धान रोपाई हुने मौसम र पाटनमा यार्सा संकलनको मौसम एउटै पर्ने भएकाले बिस्तारै रोपाई गर्न छोडिएको थियो। कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले 200 रोपनीमा धान रोपेको कालीमार्सी धान संरक्षण तथा प्रवर्धनकर्ता महताराको भनाइ छ। पछिल्लो समयमा स्वदेशमा मात्र राम्रो मूल्यमा जुम्लाको मार्सी चामल बजारमा बिक्री हुने गरेको छ। संस्कार र संस्कृतिसँग जोडिएको मार्सी धान संरक्षणका लागि किसानमा उत्साह जोगाउन रोपाई महोत्सव गरिएको अधिकारीको भनाइ छ। सिन्जा सभ्यताको इतिहाससँग जोडिएको जुम्लामा मार्सी धान लोप हुने अवस्थामा पुगेपछि कृषकदेखि स्थानीय सरकार, सरकारवाला निकाय लगायत यसको संरक्षणमा जुटेका हुन्। वर्षेनी खेत बाँझो हुँदै जाँदा किसान मार्सी धानको खेती गर्न थालेका छन्। कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै र आलु समेत रोपेका छन् भने कतिपयले खेत बाँझै राखेका छन्।
त्यसै गरी गोर्खापत्र दैनिकमा प्रकाशित अर्को समाचार रहेको छ, किसानलाई दैनिक 1 करोड भुक्तानी सम्बन्धी समाचार। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान DDC को सुधार कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड रुपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ। पछिल्लो 4 महिनाको 58 करोड रुपियाँ बक्यौता दायित्व मध्ये हाल 12 करोड रकम भुक्तानी भइसकेको मन्त्री चौधरीले जानकारी दिनुभयो। हाल दैनिक रूपमा 80 लाखदेखि 1 करोड रुपियाँको कारोबार भइरहेकोले बाँकी रहेको 46 करोड रुपियाँ 2 महिनामा भुक्तानी गरिने तयारी भइरहेको मन्त्री चौधरीले जानकारी दिनुभयो। दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा पुग्ने मन्त्री चौधरीले जानकारी दिनुभयो। दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जानकारी दिएको छ। DDC ले दैनिक 65,000 लिटर दुग्ध संकलन गरिरहेकोमा 75,000 लिटर दुध बिक्री गरिरहेको जनाएको छ। दैनिक 2,000 केजी पाउडर र 1,000 केजी बटर घोलेर अपुग दुध बजारमा पठाउने गरिएको संस्थानले जनाएको छ। दुध उत्पादनको सिजन अफ भएकोले कम परिमाणमा दुध संकलन भएको संस्थानले जनाएको छ। पर्याप्त मात्रामा पाउडर र धुलो दुध मौजात रहेकोले किसानको रकम समयमा भुक्तानी गर्न नसकिएको मन्त्रालयले जनाएको छ। 70 करोड रुपियाँ बराबरको 450 मेट्रिक टन पाउडर र 300 मेट्रिक टन बटर मौजात रहेको DDC ले जनाएको छ। मन्त्री चौधरीको निर्देशनमा DDC घाटामा गएको र समयमा किसानको भुक्तानी गर्न नसकेको भन्दै कर्मचारीले पाउँदै आएको घिउ र दुधको सुविधा समेत कटौती भइसकेको छ। कर्मचारीले दैनिक 1 लिटर दुध र मासिक 1 केजी घिउ पाउँदै आएका थिए। त्यसै गरी गोर्खापत्र दैनिकमा अर्को समाचार रहेको छ, बागलुङको तनाम खोलामा सुरु भयो स्याउ खेती विषयको समाचार। तमान खोला गाउँपालिकामा स्याउ खेती सुरु गरिएको छ। समुद्र सतहदेखि 3,000 मिटरको उचाइमा अवस्थित तमान खोला गाउँपालिका 4 लाम्मेलाको बुर्दी र बयालीमा स्याउ खेती गरिएको हो। वाडा कार्यालयको अगुवाईमा सिहिली सामुदायिक वनमा 200 बिरुवा र सोले सामुदायिक वनमा 1,002 बिरुवा रोपिएको बताइएको छ। शीतोष्ण बागवानी विकास केन्द्र मुस्ताङबाट रेड डेलिसियस जातको बिरुवा ल्याइएको छ। प्रति बिरुवा 70 रुपियाँका दरले खरिद गरिए पनि ढुवानी खर्च जोड्दा 100 रुपियाँ परेको वाडा कार्यालयले जनाएको छ। वाडा नम्बर 4 का वडाध्यक्ष छत्रप्रसाद श्रीपालीले भन्नुभयो, 2 वर्ष अघि परीक्षणको रूपमा लगाएका 50 बिरुवा राम्रोसँग हुर्किएपछि व्यावसायिक बनाउने लक्ष्य सहित ठूलो क्षेत्रफलमा स्याउ खेती विस्तार गरेका छौँ।
कृषि पत्रिकाको अन्तमा रोपाई अगावै धानको समर्थन मूल्य निर्धारण सम्बन्धी समाचार। सरकारले यसपालि धान रोप्नु अगावै समर्थन मूल्य निर्धारण गरेको छ। गत सोमबार बसेको मन्त्री परिषद बैठकले मोटा धान 3,660 रुपियाँ र मध्यम धान 3,860 रुपियाँ प्रति क्विन्टल निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। विगतमा धान रोपेपछि मात्रै मूल्य निर्धारण हुने प्रवृत्ति रहेकोमा यसपटक सरकारले रोपाई अगावै धानको समर्थन मूल्य निर्धारण गरेको हो। गत वर्ष भने साउन अन्तिम साता समर्थन मूल्य निर्धारण गरेको थियो। गत वर्ष बर्खे सिजनको मोटा धानको 3,483 र मध्यम धानको 3,628 रुपियाँ मूल्य निर्धारण भएको थियो। गत वर्षको तुलनामा यसपटक मोटा धान 177 रुपियाँ र मध्यम धान 232 रुपियाँ बढाएर मूल्य निर्धारण गरिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2083 जारी गरेर बाली लगाउनु अगावै मूल्य निर्धारण गर्ने कार्यतालिका नै बनाएको छ। निर्देशिका अनुसार बर्खे धानको समर्थन मूल्य निर्धारणका लागि प्रत्येक वर्ष 30 पैसासम्म मन्त्री परिषदमा सिफारिस पेश गरिसक्ने उल्लेख छ। सरकारले वर्षेनी चैते धान र बर्खे धानको मूल्य निर्धारण गर्दै आएको छ। चैते धानको मूल्य भने प्रति क्विन्टल 2856 रुपियाँ निर्धारण गरिएको छ। यो 18% चिस्यान भएको चैते धानको मूल्य हो। सोभन्दा बढी चिस्यान भएको खण्डमा भने प्रति 1% चिस्यान बढ्न साथ प्रति क्विन्टल 1.2 किलोग्राम तौल घटाएर मूल्य निर्धारण गर्न सकिने निर्णय भएको छ। सरकारले तोकेको न्यूनतम मूल्यमा किसानबाट धान खरिद गर्ने सहकारीलाई अनुदान दिन कृषि मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा 68,67,000 बजेट प्रस्ताव गरेको छ। सो बजेटबाट 6,131 टन धान न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने सरकारी लक्ष्य छ। सरकारले न्यूनतम परिमाणमा धान खरिद गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेका कारण पनि किसानले उचित मूल्य पाउन सकिरहेका छैनन्। कृषि मन्त्रालयले निर्देशिका जारी गरेर न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने स्थानीय सहकारीलाई निश्चित रकम प्रोत्साहन बापत उपलब्ध गराउने जनाएको छ। यसरी प्रोत्साहन बापत उपलब्ध गराउने रकम भने स्थानीय तह र प्रदेशको समन्वयमा निर्धारण गर्ने व्यवस्था छ। हवस् त, आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित चित्रकला चौहान र म नरेश नेउपानी आज्ञा चाहन्छौ। नमस्कार।